الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد كان لكم في رسول الله أسوة حسنة قال النبي صلى الله عليه وسلم عن عبد الله بن السائب رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم كان يصلي أربعا بعد أن تزول الشمس قبل الظهر وقال إنها ساعة تفتح فيها أبواب السماء فأحب أن يسعد لي فيها عمل صالح رواه الترمذي وقال حديث حسن ریسیور کے ذریعے یعنی سننے والی مدرسے میں میری مائیں اور بہنیں بات چل رہی تھی سنتوں کے بارے میں ظہر سے پہلے اور ظہر کی بعد کی سنت پڑھنے کا کیا ثواب ہے یاد رکھو رسول اللہ صلی اللہ علیہ وسلم کی ہر چیز میں بے شمار فائدے ہیں کوئی بھی کام ایسا نہیں جس کے اندر ثواب نہ ہو ہر چیز میں یہ نمازوں سے پہلے سنت رکھی گئی اس میں حکمت یہ ہے کہ فرض نماز بہت امپورٹنٹ ہے کہ آدمی مرد ہو یا عورت فرض نماز کو بہت ہی خشوع اور خضوع کے ساتھ دھیان کے ساتھ توجہ کے ساتھ کنسنٹریشن کے ساتھ پڑھیں اس کے لیے سب سے پہلے سنتیں رکھی ہے کہ سنت کے ذریعے سے آدمی کی توجہ لگیں تو اس کے بعد فرض نماز میں برابر آدمی کا دھیان لگے گا اس لیے ظہر سے عصر سے اس طرح پہلے کچھ سنتیں رکھ دی ہے اور ظہر اور عصر مغرب عشاء کے بعد سنتیں اور نفل رکھی گئی کہ اگر نماز میں کچھ کمی کوتاہی ہو تو اللہ تبارک و تعالی ان سنتوں نفلوں کے ذریعے سے پوری فرما دیتے ہیں حدیث میں آتا ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن سب سے پہلے نماز فرض نماز کا سوال ہوگا فرض نماز پڑھی کہ نہیں پڑھی اگر فرض نماز کو نہیں پڑھی تب تو عذاب ہوگا لیکن پڑھی ہے اور نماز میں کچھ کوتاہی ہے تو پھر نماز کے فرشتوں کو اللہ کہیں گے اس کی سنت اور نوافل کو دیکھو تو نوافل اور سنت کے ذریعے سے فرض میں کمی کوتاہی ہے اس کو پوری کر دی جائے گی اور اس کے لیے جنت کے فیصلے ہوں گے معلوم ہوتا ہے سنتوں کے بے شمار فوائد ہے جیسے میں نے گزشتہ وینزڈے کو بھی دو تین حدیثیں بیان کی تھی رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من احب سنتی فقد احبنی جن میری سنت کے ساتھ محبت کیا those who love my sunnah and پریکٹس آن دا سننا آف رسول اللہ صلی اللہ علیہ وسلم من احبنی انڈیڈ ہی لو می اس نے مجھ سے محبت کی اور جس نے نبی کے ساتھ محبت کی کان معی فی الجنہ وہ میرے ساتھ جنت میں رہے گا وہ عورت اور وہ مرد نبی صلی اللہ علیہ وسلم کے ساتھ جنت میں داخل ہو جائیں گے اور نبی کے ساتھ جانا مل جائیں تو پھر کامیابی ہی کامیابی دوسری حدیث بیان کی تھی علیکم بسنتی وسنت الخلفاء الراشدین المہدیین تیسری حدیث بھی ہے علیکم بسنتی عند فساد امتی تم لوگ میری سنت پر عمل کرو فتنہ اور فساد کے وقت میں جب لوگ نبی کی سنت پر عمل نہیں کرتے ایسے وقت میں نبی کی سنتوں پر عمل کریں گے نبی کی سنتوں پر عمل کریں گے فَلَهُ أَجْرُ مِئَةِ شَهِيد ایک ایک سنت پر 100 شہیدوں کا ثواب ملے گا میں بول رہا ہوں آپ لوگ سن رہے ہیں. بولنا آسان, سننا آسان, پریکٹس کرنا اصل ہے, اور اس کا ثواب کا پتہ قیامت کے دن چلے گا. کاش کہ میں اس پر عمل کر لیتا تو آج میری لسٹ میں, میرے خزانے میں اور میرے نام اعمال میں شہیدوں اور شہیدوں کا ثواب لکھا جاتا. جیسے میں نے گزشتہ وینزڈے کو حدیث پڑھی تھی عبداللہ ابن صاحب کی, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کان یصلی اربعاً بعد ان تزول الشمس قبل الظہر. قرآن کریم کی آیت بھی میں نے پڑھی, لقد کان لکم فی رسول اللہ اسوۃً حسنہ, نبی صلی اللہ علیہ وسلم کی زندگی تمہارے لیے سمپل اور نمونہ ہے. اللہ نے بیان فرمایا, یوں نہیں کہا فلاں صحابی, فلاں ولی, فلاں تابعی, فلاں کی زندگی نہیں, قد کان لکم فی رسول اللہ, کہا اللہ کے رسول کی زندگی میں تمہارے لیے اسوۃً حسنہ, بیوٹیفل سمپل, بیوٹیفل نمونہ ہے, ایگزامپل ہے. جیسے ایک آدمی کپڑا سیتا ہے, دو چیز کرتا ہے, یا تو کپڑے کو میزر کے طور پر لے لیتا ہے, یا پھر کپڑے ہی کا میزرمنٹ کر کے پھر بعد میں کپڑا سیتا ہے, یا آدمی کا میزرمنٹ کر کے پھر سیتا ہے. آدمی اپنی زندگی کا میزرمنٹ کرنا چاہے, زندگی بنانا چاہے, نئی زندگی بنانا چاہے, تو اس کو نبی کی زندگی کا میزرمنٹ کرنا پڑے گا. نبی کی زندگی سامنے ہوگی, ہر ہر سنت پر عمل ہوگا, تو پھر یقیناً قیامت کے دن نبی کے ساتھ داخلہ نصیب ہو جائے گا. یہاں پر عبداللہ ابن صاحب والی حدیث جو ترمذی شریف کی آپ کے سامنے آج کے باب میں پڑھی گئی, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا یصلی اربعاً, جو آدمی چار رکعت نماز پڑھ لے سورج کے زوال کے بعد ظہر سے پہلے, اس کا بڑا ثواب ہے. چار رکعت سنت کا ظہر سے پہلے جو پڑھی جاتی ہے نا, اس کا بہت بڑا ثواب ہے. فرمایا یہاں ساعتن تفتح فیہا ابواب السماء, ظہر کا وقت جب شروع ہو جاتا ہے تو اللہ آسمان کے دروازوں کو کھول دیتے ہیں. And is going to remain open the doors of the skies until the person complete the zohar, farz namaz and sunnat and nafal namaz. جب تک نماز کا وقت پورا ہوتا ہے آسمان کے دروازے کھلے رہتے ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں فأحب, میں پسند کرتا ہوں ان يسعد لی فیہا عمل صالح, اس میں عمل صالح میرا آسمان میں چڑھیں. میں چار رکعت پڑھوں تو یہ نیک عمل ہے, قرآن کی تلاوت کروں یہ نیک عمل ہے. اس وقت میں کوئی نیک عمل کروں, اس وقت وہ آسمان پر سیدھا چڑھ جاتا ہے. سارے دروازے کھلے ہوئے ہیں, دروازے بند نہیں ہیں, سارے کھلے ہیں, تو ڈائریکٹ ول گو ٹوڈز اللہ تبارک و تعالی. یہ ظہر کی نماز کی فضیلت بے شمار ہے. چیریے سورج ڈھل جائیں, زوال کا وقت ختم ہو جائیں, زوال کا وقت ختم ہونے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, کنز العمال کی حدیث ہے پیج نمبر 712 کے اوپر, حضرت صوبان رضی اللہ تعالیٰ عنہ کی حدیث ہے, فرمایا زوال کے بعد اگر کوئی آدمی وضو کرے اور وضو کرنے کے بعد دو رکعت نماز پڑھ لیں تو اس کے سارے گناہ معاف ہو جاتے ہیں جیسے آج ہی ماں کے پیٹ سے پیدا ہوئی ہے. یعنی سارے صغیرہ گناہ, کبیرہ کے لیے توبہ کر لے, نماز کے بعد ہی استغفار کر لے تو کبیرہ بھی ہو جائے گا, صغیرہ بھی, دونوں معاف ہو جائیں گے. حضرت صوبان رضی اللہ تعالیٰ عنہ فرماتے ہیں سورج ڈھل جائیں تو دو رکعت پڑھ لیں یا چار رکعت پڑھ دیں. نبی صلی اللہ علیہ وسلم بہت پیار و محبت کے ساتھ اس نماز کو پڑھتے تھے. عائشہ رضی اللہ تعالی عنہا نے ایک مرتبہ پوچھا, بیوی تھی, دیکھا کہ نبی صلی اللہ علیہ وسلم تو گھر میں یا مسجد میں پابندی سے یہ نماز پڑھتے ہیں چار رکعت ظہر کی، چار رکعت، ایک تو ہے چاشت کی نماز، وہ 10 بجے 11 بجے ہوتی ہے، یہاں زوال کے بعد چار رکعت ہے ظہر کی بات کر رہا ہوں میں، 2 رکعت بعضوں کے یہاں، بعضوں کے 4 رکعت ہے، ہمارے امام صاحب رحمۃ اللہ علیہ کے 4 رکعت ہے، امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں پہلے 4 ہے نفل ہے، بعد میں 2 سنت ہے، ہمارے امام صاحب فرماتے ہیں نہیں، یہی 4 رکعت نبی صلی اللہ علیہ وسلم پڑھا کرتے تھے زوال کے بعد، جو ظہر کی سنت ہے۔ تو حضرت عائشہ رضی اللہ تعالی عنہ نے دیکھا کہ نبی صلی اللہ علیہ وسلم پابندی سے یہ 4 رکعت ظہر کی پڑھتے ہیں، تو پوچھا آپ یہ نماز بہت اچھی طرح پڑھتے ہیں، فرمایا میں اس نماز کو پڑھنا پسند کرتا ہوں، کیوں؟ اس لیے کہ اس نماز کے وقت میں، یعنی زوال کے بعد سے، آسمان کے ساتھ و آسمان کے دروازے کھول جاتے ہیں، اور خدا تبارک و تعالی، اللہ تعالی مخلوق کو دیکھتا ہے نماز کی حالت میں تو بہت خوش ہوتا ہے۔ بات سمجھ میں آ رہی ہے؟ اللہ تعالی مخلوق کو دیکھتا ہے نماز کی حالت میں کھڑے ہیں یہ 4 رکعت میں، اور پھر فرمایا وہ عائشہ یہ ظہر سے پہلے کی 4 رکعت اتنی اہمیت والی ہے، اتنی اچھی ہے کہ آدم علیہ السلام، ابراہیم علیہ السلام، موسیٰ علیہ السلام، عیسیٰ علیہ السلام پابندی سے اس کو پڑھا کرتے تھے، یعنی پچھلے انبیاء علیہ السلام بھی پڑھتے تھے، معلوم ہوتا ہے اس کا بہت بڑا ثواب ہے۔ یہ 4 رکعت جو ہیں اس کو صلاۃ الزوال بھی کہتے ہیں، زوال کے بعد کی 4 رکعت سنت، بعض کہتے ہیں زوال کے بعد 4 رکعت اور اس کے بعد 4 رکعت سنت موقعدہ، 8 رکعت، تو چاہے 4 رکعت سنت ہو یا ایکسٹرا 4 رکعت نفل کی ہو، یہ تو زوال کے بعد آسمان کے دروازے کھل جاتے ہیں، اور ہمارے یہاں تو زوال کا وقت تو بالکل دیکھو 12:54 ہے، تو ہو جاتا ہے 1:05 پر تو ٹائم ختم ہو جاتا ہے، اور اس کے 5-10 منٹ کے بعد تو اذان ہو جاتی ہے، تو اگر 4 رکعت نفل پڑھ لی اور 4 رکعت سنت پڑھ لی تو کیا ہو، کتنا بڑا ثواب ہے، ویسے بھی تو زہر کے لیے آ جاتے ایک دس کو ایک پندرہ کو، تو 4 رکعت زوال کی نماز، اور میری مائیں اور بہنیں ہمارے آپ کے لیے تو بہت آسان ہے، زوال کے بعد 4 رکعت نفل پڑھ لی، 4 سنت پڑھ لی، اور پھر 4 فرض پڑھ لی، اور 2 سنت 2 نفل پڑھ لی، تو چاہے بعض علماء کہتے ہیں 4 سنت مراد ہے، بعض کہتے ہیں نہیں ایکسٹرا 4 رکعت نفل ہے اور پھر 4 رکعت سنت ہے، کبھی اس پر بھی عمل کر لو، اور زیادہ تر تو سنت تو پڑھنی ہی ہے، اس پر تو عمل ہو ہی جائے گا، کتنا بڑا ثواب ہوگا۔ اس لیے ابو ہریرہ رضی اللہ تعالی عنہ نے فرمایا، مجمع الزوائد کی حدیث ہے جلد نمبر 2 صفحہ نمبر 221 پر اس حدیث کو نقل فرمایا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس نے ظہر سے پہلے 4 رکعت سنت پر لی اس کو تہجد کی نماز کے برابر ثواب ملتا ہے۔ تہجد کی نماز کا جو، یہ بعض علماء فرماتے ہیں رات کی تہجد وہ ہے اور دن کی تہجد ظہر سے پہلے کی 4 رکعت دین کی تہجد ہے۔ اس لیے حضرت مسروق تابعی ہے، تابعی ان کو کہتے ہیں جنہوں نے صحابہ کرام کو دیکھا ہو، تابعی ہے، فرماتے ہیں رات کے تہجد کی طرح دین میں کوئی بھی فرض نماز کے علاوہ سنت کوئی بھی اعلی نہیں سنتوں میں سوائے ظہر سے پہلے کی 4 رکعت سنت۔ جس طرح رات کی تہجد آدمی اٹھتا ہے اور پڑھتا ہے کتنا بڑا ثواب ہے، اسی طریقے سے جو آدمی 4 رکعت ظہر سے پہلے کی سنت پڑھ لیتا ہے تو اس کو تہجد میں جس طرح ثواب ملتا ہے، اس 4 رکعت نماز کا ثواب جو ظہر سے پہلے پڑھ لیتا ہے اللہ تعالی اس کو عطا فرماتے ہیں۔ اسی لیے مجموع الزوائد کی حدیث جلد نمبر 2 صفحہ نمبر 222 پر لکھا ہے، حضرت صفوان بن معطل رضی اللہ تعالی عنہ نبی کریم صلی اللہ علیہ وسلم سے روایت فرماتے ہیں، فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے جس نے ظہر سے پہلے 4 رکعت سنت پڑھ لی اللہ تعالی اس کو اسماعیل علیہ الصلوۃ والسلام کے خاندان میں سے 4 غلام آزاد کرنے کا ثواب دیتا ہے، 4 غلام، وہ بھی نبی کے خاندان میں سے ایک غلام کو آزاد کر دے نومر غلام کو تو اللہ اس پر جہنم کی آگ کو حرام کر دیتا ہے، یہاں روزانہ 4 غلام آزاد کرنے کا ثواب ہے، ظہر سے پہلے کی 4 رکعات، فرمایا یہ بہت بڑی عبادت ہے، اسی لیے ابن عباس رضی اللہ تعالی عنہ مفسروں کے سردار ہیں، فرماتے ہیں رئیس المفسرین ان کا ٹائٹل ہے، لیڈر آف دا آل دا اسکالرز آف دا قرآن تفسیر، فرماتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میری امت میں سے جس نے 4 رکعت روزانہ پر لی ظہر سے پہلے اس کو رات بھر عبادت کا ثواب ملتا ہے، یہ آسمان کے دروازے اس وقت کھل جاتے ہیں ظہر سے پہلے اور اس کی دعائیں اس وقت قبول ہوتی ہے، میں کو چاہیے کہ ایسے وقت میں جیسے یہاں اس باب میں یہ روایت بیان فرمائی، آسمان کے دروازے کھل جاتے ہیں تفتح ابواب السماء، اور فرمایا نبی صلی اللہ علیہ وسلم نے فاحب ان یسعد لی فیہا عمل صالح، اور میں چاہتا ہوں جب آسمان کا دروازہ کھل جائے تو میں اس وقت چاہتا ہوں، میں پسند کرتا ہوں کہ میرا عمل ڈائریکٹلی اللہ کے پاس پہنچ جائیں جبکہ سارے ڈورز اوپن ہیں، پہلے آسمان کا، دوسرے آسمان کا، اس طرح ساتوں آسمان کے دروازے، تو ظہر سے پہلے 4 رکعت اور ظہر کے بعد 4 رکعت، جیسے میں نے گزشتہ وینسڈے کو بیان کیا، ام حبیبہ رضی اللہ تعالی عنہا فرماتی ہے نبی صلی اللہ علیہ وسلم کی بیوی ہے، فرماتی ہے نبی صلی اللہ علیہ وسلم نے فرمایا جس نے ظہر سے پہلے 4 رکعت ظہر کی سنت پڑھ لی، یہ سنتوں کا ثواب بیان کر رہا ہوں، فرض کا کیا ہے وہ تو اللہ جانتا ہے، جس نے ظہر سے پہلے 4 رکعت پڑھ لی اور ظہر کے بعد 2 رکعت سنت اور 2 رکعت نفل پڑھ لی اور پابندی سے پڑھتا رہا، فرمایا جہنم کی آگ اللہ پاک اس پر حرام کر دیتا ہے، اس کا بدن جہنم کی آگ کو نہیں چھوئے گا، آسمان کے دروازے کھل جاتے ہیں یہاں تک کہ بند نہیں ہوتے جب تک کہ ظہر کا وقت ختم نہیں ہوتا، ظہر کی نماز نہیں پڑھ لیتا، بہت بڑا ثواب ہے جو اس حدیث کے اندر بیان فرمایا ہے، اس لیے ظہر کی سنتوں کی پابندی کریں، ظہر سے پہلے ظہر کے بعد کی سنتیں، مسئلہ بھی سن لو، اگر ظہر سے پہلے اگر سنت چھوٹ گئی ایسے وقت میں ظہر کے بعد اس سنت کو پڑھنا چاہیے، لیکن پہلے ظہر کے بعد کی 2 سنت پڑھیں، اس کے بعد 4 رکعت سنت جو ظہر سے پہلے کی چھٹ گئی وہ پڑھیں، پھر نفل پڑھ لیں، اگر وقت نکل گیا ظہر کا، مغرب کا، عشاء کا اور سنت موقعہ آپ نہیں پڑھ سکے تو ایسے وقت میں سنتوں کی قضا نہیں ہے، سنتوں کی قضا نہیں ہے، میری مائیں اور بہنیں جو آئیے مسائل بھی سنیں، سنتوں کی قضا نہیں ہے، سنتوں کو اپنے وقت میں ادا کیا جاتا ہے سوائے فجر کی 2 رکعت سنت کے، اس کا بہت ثواب ہے، بہت ویلیو ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میدان میں لڑنے کے لیے جا رہے ہیں اگرچہ تمہارے اوپر گھوڑے چل کر رونڈ رہے ہو، the horse is walking on you still you got strength، تب بھی فجر کی 2 رکعت سنت کو نہ چھوڑو، اگر چھٹ گئی ऐसे वक्त में फजर के बाद नहीं पढ़ना है, सूरज निकलने के बाद पढ़ना है। कब तक? जवाल तक, यानी 10-11 बजे तक, 11 बजे तक, जवाल से पहले पहले तक, 11:30 तक उसकी कजा कर सकते हैं। क्यों? फजर की सुन्नत का बहुत सवाब है। इसलिए फजर की सुन्नत के बारे में उलमा फरमाते हैं कि फजर के बाद, दूसरे इमाम के यहां तो फर्ज पढ़ने के बाद फजर की पढ़ सकते हैं, हमारे इमाम साहब के यहां ला सलात बाद सलातिल फजरी, बुखारी शरीफ की रिवायत है, फजर की नमाज के बाद अब कोई नमाज नहीं पढ़ना है। सूरज तुलू होने के 10 मिनट 15 मिनट के बाद अगर पढ़ना चाहें तो फजर की सुन्नत पढ़ ली जाए 10-11 बजे तक, इसके बारे में है। साथ साथ में फितर की नमाज, ये कजा उसकी करनी पड़ेगी। हमारे इमाम साहब के यहां वितर की नमाज वाजिब है, इसलिए अगर कोई आदमी मर गया और उसकी फर्ज नमाजें भी छूटी है और वो उसका नमाज का फितराना अदा कर रहा है, ऐसी सूरत में नमाज के लिए जो अदा कर रहा है तो 5 नमाज का नहीं, 5 के साथ वितर का भी अदा करना पड़ेगा, 6 नमाजें हो जाएगी। एक नमाज का 3 पाउंड होता है, जैसे हम ईद के दिन देते हैं, इतना ही एक नमाज का है, दूसरी नमाज का फिर 3, तीसरी नमाज का, तो एक दिन में 18 पाउंड हो जाते हैं। वितर के साथ 6 नमाज तो 6 × 3 18 पाउंड हो जाते हैं एक दिन के। अगर किसी के 2 महीने 4 महीने की नमाज छूट गई है, नहीं पढ़ सका और उसके बाल बच्चे जो भी हो अदा करना चाहें, बात समझ में आ रही है? मसला सुन लो कि अगर उसने वसीयत की है और माल छोड़ा है, मरने वाले ने माल छोड़ा है, तो उसके माल में से 1/3, तिहाई हिस्से में से 1/3 माल में से उसकी वसीयत पूरी की जाएगी, यानी उसकी नमाज या उसका हज या उसका जो भी बाकी है उसकी वसीयत को क्या है, या यूं कह दिया कि मेरे मरने के बाद फुला मस्जिद में इतना माल या फुला मदरसे में इतना माल, तो उसके 1/3 पूरे माल में से तीसरा हिस्सा इसमें से दिया जाएगा, उससे ज्यादा नहीं, इसलिए कि बकिया तो जो लोग जिंदा है उनका है, वरना सारा दे दिया जाएगा। तो चाहिए तो था आदमी अपनी हयाती में कुछ अल्लाह के रास्ते में देता, अब तो मर गया तो उसका माल नहीं है। इसलिए हदीस में आता है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया, मरने वाला यूं कहे मेरा माल मेरा माल, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया अब तेरा नहीं है, अब तेरे मरने के बाद तेरे वारिसों का है। इसलिए अगर उसने वसीयत की है तो उसके 1/3 में से तीसरा उसकी वसीयत को पूरा किया जाएगा, उससे ज्यादा नहीं। आई बात समझ में? हां, बहुत जरूरी है। हां, अगर कोई फैमिली अपनी तरफ से अपने बाप की नमाज का फितराना अदा कर दे वो अलग बात है, करना चाहिए मां बाप के लिए, क्योंकि मां बाप ने इसको पाला है, इसको अल्लाह ने माल भी दिया है, मां बाप की दुआ है, उसको आलिम बनाया, उसको डॉक्टर बनाया, उसको यूं बनाया, उसके पास अल्लाह ने दौलत दी है, तो उसके अपने मां बाप के छुटकारे के लिए, दुनिया का माल क्या चीज है, कुछ भी नहीं है। अगर दुनिया में हमने अपने मरहूम मां बाप की नमाज का फितराना या रोजों का फर्ज रोजों का या इस तरीके से हज हज बदल पढ़वा लिया तो कितना जाएगा माल? 1,000, 2,000, 3,000, 5,000 जाएगा। बात समझ में आ रही है? 10,000 जाएगा। लेकिन कयामत में तुमने अपने मां बाप को जहन्नम की आग से बचा लिया, जिसने सारी जिंदगी अपनी छाती का दूध माने पिलाया, बड़ा किया है, अल्लाह ने तुझे दौलत दी है तो कर ले, बाद में जब भी दौलत दे, चलो मरते वक्त मां बाप के मरते वक्त तुम्हारे पास दौलत नहीं थी, बाद में अल्लाह पाक ने दौलत दी है तो अपने मां बाप की तरफ से अदा करता रहे, लेकिन उनकी तरफ से नमाज अदा नहीं कर सकता। माली इबादतें कर सकता है कि मेरे मां बाप ने 10 साल की जकात अदा नहीं की है, चलो मैं उनकी तरफ से, जबकि उनके ऊपर जकात वाजिब हो चुकी थी, तो मैं उनकी तरफ से अदा कर दूं, ठीक है। हज नहीं पड़ा था तो मैं उसकी तरफ से हज बदल कर दूं, या किसी आलिम साले आदमी को नेक आदमी को, आजकल लोग जाहिलों को भेज देते हैं, उन्हें पता भी नहीं होता हज किस तरह पढ़ना होता है, बराबर अदा हुआ नहीं। आलिम आबिद साले नेक लोगों को भेजना चाहिए हज बदल के लिए, ताकि मरहूम के लिए उसका हज अदा हो जाए और उसकी मगफिरत हो जाए। माली इबादत में तो हो सकता है, लेकिन नमाज और रोजे में नहीं। कि चलो मेरे मां बाप मर गए हैं, उनके ऊपर 10 रोजे फर्ज रह चुके हैं मिसाल के तौर पर, या 10 नमाज रह गई, मैं पढ़ लूं उसकी तरफ से, वो नहीं होगा। उसके लिए तो आपको उसका रेंसम देना पड़ेगा, खाना अदा करना पड़ेगा, माल अदा करना पड़ेगा, उसके लिए बहुत जरूरी है। उसकी तरफ से फर्ज इबादत नहीं कर सकते, चलो उसकी जोहर में पढ़ लूं। हां, हमारी जिंदगी की यह मसला भी सुन लो, हमारी जिंदगी में अगर पहले बालिग होने के बाद से एक महीने की, दो महीने की, या कभी जोहर छूट गई, कभी असर छूट गई, कभी मगरिब छूट गई, कभी ईशा छूट गई, यकीन है यकीन नहीं है, लेकिन छूटी हुई जरूर है, और हमें याद भी नहीं कौन से महीने में, कौन से दिन में, कौन सी तारीख को, तो हमें तो उसको हमारी जिंदगी में अदा कर लेनी चाहिए। इसको कजाए उम्री कहते हैं। क्या कहते हैं? चलो ये बात पर से बात आ रही है, मसाइल भी जरूरी है आजकल, कि हमको मसाइल के पते नहीं होते हैं। पिछली जिंदगी की नमाज छूटी है तो हम नियत कर लें, मिसाल के तौर पर आज जोहर की नमाज मैंने 4 रकात सुन्नत पढ़ ली, सुन्नत से पहले या सुन्नत के बाद, या जोहर की फर्ज नमाज के बाद सुन्नत पढ़ ली, सुन्नत के बाद या सुन्नत से पहले नफल के बाद, जो भी जब भी वक्त हो, नियत कर लूं कि मेरी जिंदगी की पहली जोहर छुट्टी है उसकी आज मैं कजा करता हूं। सिर्फ 4 रकात की कजा करनी है, सुन्नतों की नहीं। जिंदगी, मैंने पहले भी कहा, सुन्नतों की कजा कभी नहीं होती है, फर्ज की कजा है, वितर की कजा है, फर्ज की कजा है और वितर की कजा है। तो यूं कहें, मेरी जिंदगी में कभी जोहर की नमाज छुट्टी हो, अल्लाह उसकी मैं 4 रकात आज पढ़ता हूं, दूसरे दिन फिर पढ़े, या उसके बाद फौरन पढ़ना चाहे अगर वक्त है तो पढ़े, मेरी जिंदगी में कभी दूसरी बार जोहर की छुट्टी है, अल्लाह मैं इसकी कजा करता हूं, फिर पढ़े, पढ़ना चाहे अगर उसको ताकत है तो, या रोजाना करना चाहे तो, कहता तीसरी बार, चौथी बार, पांचवी बार, छठी बार, कहता चला जाए। दिन तो याद नहीं है, महीना भी याद नहीं, इस तरह कह ले, या यूं कह ले, मेरी जिंदगी में कभी जोर छुट्टी है पढ़ता हूं, मेरी जिंदगी में कभी जोर छुट्टी है फिर पढ़ता हूं, मेरी जिंदगी में कभी जोर छुट्टी फिर पढ़ता हूं, यानी पढ़ता चला जाए, जितनी जोर छुट्टी अल्लाह पाक इसको कबूल कर लेगा, कयामत में छुट पकड़ नहीं होगी। वरना एक नमाज के ऊपर 80,000 ईयर्स तक जहन्नम में रहना पड़ेगा, 80,000 ईयर्स। ये हदीस सुनकर जाओ, 80 हुक्का, नबी अलैहिस्सलाम ने हिक्का, सॉरी हिक्का, 80 हिकबा, हिकबा किसको कहते हैं, 80 साल को, और 80,000 साल को हिकबा कहते हैं, 80,000 ईयर्स जन्नत में रहना पड़ेगा एक नमाज पर। इसलिए अल्लाह पाक ने हमें ताकत दी है तो बैठे मत रहो, बातें मत करते रहो। माएं और बहनों को आदत होती है टीवीओ पर बैठे रहते हैं, फिल्मों देखते रहते हैं, वगैरह वगैरह, नहीं, जिंदगी में कुछ करके जाओ। मरने के बाद लोगों पर इंतजार न करो कि मेरे मरने के बाद मेरा बेटा कर लेगा, मेरी बेटी कर ले, कोई नहीं करता, हरेक अपने अपने काम में लग जाते हैं, भूल जाते हैं मां बाप को, कब्र को भी भूल जाते हैं, उनकी मौत के दिन को भी भूल जाते हैं। इसलिए अल्लाह पाक ने आज ताकत दी है, मेरी माएं और बहनें ये सुनकर जाओ, ताकत दी है तो कोई मुश्किल नहीं है। अल्लाह पाक मेरी जिंदगी की जोहर की छूट गई है, मैं उसकी कजा करता हूं, कजा करती हूं, या असर की नमाज में इस तरह कह दे, असर से पहले भी कजा कर सकता है कजा नमाज, असर के बाद भी पढ़ सकता है, नफल नहीं पढ़ सकता है, बात समझ में आ रही है, नफल नहीं पढ़ सकता है, कजा कर सकता है, कोई भी जिंदगी की कजा करना चाहे असर के बाद तो कर सकता है, फजर के बाद कर सकता है, कजा में कोई मसला नहीं है, मसला आएगा नफल नमाज में। बहुत अल्लाह ने आसान कर दिया है, आसान है, हम आए हुए हैं मुसल्ले पर बैठे हैं तो 4 और पढ़ लें। अगर इस तरह करते चले जाएंगे तो एक महीने की नमाज 5-5 रोजाना पढ़ोगे और वितर की भी कजा, तो एक महीने में एक महीने की कजा हो जाएगी और अपने अदा भी हो गई, फिर दूसरे महीने में, दूसरे महीने की कजा और अदा अपनी जगह पर हो गई। अगर एक साल तक कर ले तो एक साल की तो कजा हो जाएगी, अल्लाह पाक आसानी कर देगा, आसानी बहुत हो जाएगी। मरने के बाद सबसे पहले नमाज का सवाल होगा, कब्र में रब का सवाल, और कयामत में जिंदा होने के बाद पहले नमाज का सवाल। अगर उसमें पकड़ हो गई तो दूसरी इबादत का सवाल नहीं होगा, इसी पर जाओ जहन्नम में। इसलिए वितर की भी कजा करनी है। मसला समझ में आ रहा है? तो कजा करने का तरीका यह है, बहुत आसान है कि कजा करते रहे। अगर आदमी यूं सोचे मैं तहज्जुद पढ़ लूं, मैं इशराक पढ़ लूं, मैं चास पढ़ लूं, अगर उसकी जिंदगी में कजा नमाजें नहीं छूटी है तो पढ़ो माशाल्लाह बेशुमार सवाब है। लेकिन बेहतर कजा नमाज, कजाए उम्री करने का सवाब है। अल्लाह पाक तहज्जुद का सवाल नहीं करेगा, इशराक का सवाल नहीं करेगा, हां उसका सवाब बेशुमार मिल जाएगा, लेकिन सवाल नहीं करेगा तूने तहज्जुद क्यों नहीं पढ़ी, इशराक क्यों नहीं पढ़ी, चास्त क्यों नहीं पढ़ी। बस सुन्नत मुअक्कदा का सवाल होगा, बात समझ में आ रही है? लेकिन कजाए उम्री, जो कजा छूट गई, नमाज कजा हो गई जिंदगी, इसका सवाल तो अल्लाह करेगा और इसका जवाब देना बड़ा मुश्किल होगा। इसलिए इसको जरूर पढ़े, मुसल्ले पर बैठ जाए और वैसे बैठ गए, अपनी रकात सुन्नत जो भी है पढ़ना है पढ़ लो। और जो औरतें बूढ़ी हो चुकी हैं, अगर नहीं पढ़ सकती खड़े होकर तो बैठकर तो जरूर पढ़ लें, जिन अल्लाह ताला माफ करने वाला है। जो बूढ़ी हो गई है खड़े होकर इतनी ज्यादा नमाजें कजा नहीं कर सकती है, बैठकर पढ़ लें, अल्लाह ने आसानी आज कर सकती है, मरने के बाद नहीं। उमर रजी अल्लाह ताला नु मक्का मुकर्रमा से मदीना मुनव्वरा तशरीफ ला रहे थे, रास्ते में अपने ऊंट को खड़ा किया, नीचे उतर करके दो रकात नमाज पढ़ ली, और सहाबे किराम ने पूछा या इब्ने उमर यहां पर कोई कब्र है, किस वजह से आपने दो रकात पढ़ी है? अब्दुल्लाह इब्ने उमर फरमाते हैं यहां एक कब्र है फुला साहबी की, लेकिन ये कब्र में दफन हो चुके हैं, मैंने उतर करके दो रकात नमाज पढ़ ली इसलिए के कब्र में आदमी चला गया, जब से दफन हुआ अल्लाह से सवाल करता है दो रकात नमाज पढ़ने का, अल्लाह दोबारा चांस दे दे, लेकिन कब्र से अल्लाह दोबारा जिंदा नहीं करेगा और दो रकात नमाज पढ़ने का चांस उसको नहीं दिया जाता। ये इब्ने उमर है, अब्दुल्ला मेरा नाम है, आज अल्लाह पाक ने मुझे जिंदगी अता फरमाई है तो मैंने खड़े होकर दो रकात नमाज पढ़ ली है, मैं भी मर जाऊंगा तो ये दो रकात नमाज पढ़ने का मुझे भी चांस नहीं दिया जाएगा। दुनिया में जिंदा है कर लो, जितना हो सके कर लो, बातें तो जन्नत में करेंगे, जन्नत में बातें करेंगे, कब्र में करेंगे। हदीस में आता है जब नया मुर्दा कब्र में दफन होता है तो पिछले जाने वाले सारे के सारे उसके रिश्तेदार उसकी मुलाकात करते हैं और वो पूछते हैं मेरा बेटा कैसा है, मेरा फुला भाई कैसा है, फुला कैसा है, तो वो कहता है वो तो मुझसे पहले मर गया था। फरमाया हमारी मुलाकात नहीं हुई, तो वो रोते हैं वो तो यकीनन जन्नत में चला गया। जो जन्नती होंगे सबकी मुलाकात होगी, जन्नमी होगा उसकी मुलाकात अपने मरे हुए मुर्दों से नहीं होती। इसलिए बहुत सारे सहाबियात से ये वाकियात है कि मरते वक्त फरमाते थे तेरी मौत का मुझे गम है, लेकिन याद रख फुना मेरे बाप गुजर चुके हैं, उनको मेरा सलाम कहना, नबी को मेरा सलाम कहना। और बिलाल फरमाते हैं जब इंतकाल हो रहा था, कौन रो रही है? बीवी रो रही थी। फरमाया आंख खोली और हंसने लगे, मेरी बीवी तू क्यों रोती है, अभी तो मेरी आंख बंद होगी और मेरी मुलाकात नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से होगी, अबू बकर से होगी, उमर फारूक से होगी, उस्मान अली से होगी, सहाबाए किराम से होगी, तो दुआ कर मेरी मुलाकात इनसे हो जाए। वो बात तो बाद में करेंगे, दुनिया की गुफ्तगू में हमारी जिंदगी चली जाती है, दुनिया के फिल्मों में, दुनिया की टीवी और वीसीआर देखने में, दुनिया की गपशप में हमारी जिंदगी गुजर रही है। अल्लाह कम से कम हमें हमारी जिंदगी अल्लाह के लिए गुजारने वाले बना दे, ऐसी जिंदगी शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह फरमाते हैं, तू दुनिया में पैदा हुई थी, बच्ची थी तो तू रोती थी, तू रोता था, तेरे घर वाले हंस रहे थे, हंस रहे थे, मेरे घर में बच्ची पैदा हो गई, बच्चा पैदा हो गया, सारे हंस रहे हैं, तू रो रही थी, तू रो रहा था, लेकिन जब तू दुनिया में आया है, ऐसा अमल कर, ऐसा अमल कर अल्लाह का कि जब तेरी मौत आए तो तुझे गुसल देने के लिए सुलाया गया, गुसल देने के लिए तो तू हंस रहा हो, पीछे सबके सब रो रहे हो, मां भी रोती है, बाप भी रोता है, और सारे मुसल्ली, सारे तेरे दोस्त अहबाब, सारे तेरे मिलने वाले फ्रेंड भी रोते हैं, बड़ी अच्छी थी, बड़ी अच्छी मेरी दोस्त थी, बड़ी अच्छी मेरी बेटी थी, रो रहे हो, ऐसा अमल करके चला जा कि जब तू दुनिया में आया सब हंसते थे, आज तू जो जा रहा है तू हंसता है, सब रो रहे हैं, ऐसी जिंदगी गुजारने की अल्लाह में तौफीक अता फरमा। इसलिए कजाए उम्री जरूर कर लो, पाकीजा जिंदगी गुजारो, पाकीजा जिंदगी, हलाल जिंदगी गुजारो, हलाल खाना खाओ, हलाल लिबास पहनो, हमारा कपड़ा भी हलाल, खाना भी हलाल, वरना जिसके बदन में एक लुकमा हराम का चला जाता है 40 दिन उसकी दुआएं नहीं कबूल होती है, नमाजें कबूल नहीं होती, उसकी दुआएं नहीं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मतअमहु हराम रुब अशअस, बहुत सारे ऐसे होंगे जिनके बाल पड़ा गंदा है, और जिसका खाना हराम, पीना हराम, कपड़े हराम, और कहते हैं या रब या रब या रब या रब अन्ना युस्तजाब लहु मतमो हराम अलबस हराम मशरब हराम, उसकी दुआएं कहां कबूल होगी, वो तो कपड़े भी हराम हराम पैसों के पहन रहा है और खाना भी उसका हराम है, हलाल नहीं। इसीलिए खाना भी हलाल हो, याद रखो आजकल जो बहुत सारी जगह पर ऐसा गोश्त हम खरीद लेते हैं कि जो बिल्कुल बगैर बिस्मिल्लाह के जबा कर दिया जाता है, है ना, HMC सर्टिफिकेट भी नहीं होती, हम जहां से चाहे खा लेते हैं, लेकिन हम याद रखो एक लुकमा, बड़े टेस्टी कबाब तो है, बड़ा टेस्टी है ये चॉप्स, बड़े टेस्टी बनाए, लेकिन याद रखो पेट में जाएंगे ये टेस्टी नहीं है, ये हमारी नमाजों को दूर करने वाले। आज दुनिया चाह रही है कि मुसलमानों की इबादतें, मुसलमानों के हज, मुसलमानों की नमाजें कैसे कबूल ना हो, यही एक रास्ता है, हमारी औलादों को दीन से बेदीन करने के रास्ते यही है, ड्रग्स है, हराम खाना हराम पीना है, और बस ऐसे ही सारे हराम के रास्ते खोल दिए गए, यही चीज है, इससे हमारी औलादें हमारे हाथ से बाहर जाए। माँ बाप का खाना हलाल हो, औलाद भी हलाल, और वो नेक होगी, पाइस होगी। ये सारी इबादतों को, सारे काम काज, ये सारी चीजें हम नबी अलैहिस्सलाम की, इसलिए मैंने शुरू में हदीस पढ़ी, कुरान करीम की आयत पढ़ी, लकद कान लकुम फी रसूलिल्लाही उसवतुन हसना, अल्लाह पाक हमें हलाल नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमाए। तो बात चल रही थी जोहर की सुन्नत की, बहुत सारे मसाइल बीच में समझ में आ गए आप लोगों को जो बहुत जरूरी थे, ऐसे भी होते हैं मसाइल, हमें सीखना जरूरी है कब सजदे सहव वाजिब होता है। बहुत सारी माएं और बहनें, नमाज भी अजीब होती है, एक औरत का अजीब मसला हुआ, किसी एक मौल साहब, तो क्या मौलवी साहब था, वो पीर साहब था, ये पीरों ने आज हमारे इबादतों का गर्क बेरा गर्क कर दिया है। उसने अपनी नमा अपने बयान में यूं बयान किया कि अगर तुम लोग औरतें अपने शौहर को नाम से पुकारोगी तो तलाक हो जाएगी। क्या कहा? अपने शौहरों को नहीं पुकारना चाहिए, अदब से पुकारना चाहिए, है ना, नाम लेकर पुकारना अच्छा नहीं लगता, अदब से, आप सुन रहे हो क्या वगैरह वगैरह, अदब सीखना चाहिए, अदब बहुत बड़ी नेमत है, अदब बहुत बड़ी नेमत है। ہماری عورتوں سے ادب ختم ہو گیا ہے، رسپیکٹ ختم ہو گیا، با ادب با نصیب، بے ادب بے نصیب. نصیب والا ادب والا ہوتا ہے، جس کے اندر ادب ہوتا ہے بڑا نصیب والا، جس کے اندر ادب نہیں بے نصیب ہے. کہاں تم اپنے شوہر کو نام سے پکارو گی پاک ہو جائے گی. اب بیچاری تو ان پڑھ تھی، جاہل تھی، جاہلا تھی، پتا نہیں تھا. نماز کا وقت آ گیا، حضرت تانوی رحمت اللہ نے اس بات کو بیان فرمایا، نماز کا وقت، زہر کی نماز کا وقت آ گیا. اس کو یاد آ گیا مسئلہ، چونکہ اس کے شوہر کا نام رحمت اللہ تھا، نام تھا رحمت اللہ، نام تھا. اب سلام پھیرنے کے وقت تو السلام علیکم ورحمت اللہ تو کہنا پڑتا ہے نا. نے کہا یار اس سلام میں تو میرا شوہر کا نام آ جاتا ہے نا، تو پھر طلاق بھی ہو جائے گی، نماز بھی صحیح نہیں ہوگی. تو اس نے کیا کہا، السلام علیکم حسن کے ابا، السلام علیکم حسین کے ابا. ایسی بھی نمازیں ہوتی ہے. کتنی ایسی عورتیں جنہیں پتا ہی نہیں کہ سجدہ سہو کب ہوتا ہے، فرض چھوڑ جائے نماز میں، فرض چھوڑ جائے جو امپورٹنٹ مسائل بیان کر دیں. ہماری مائیں بہنیں یہ آتی بیچاری آتی ہے، کچھ مسائل بھی سیکھیں، کچھ یہ نہیں سیکھے گی تو کہاں سیکھیں گے. تعلیم کے ساتھ، فضائل کے ساتھ، درس کے ساتھ، ہم فضائل کے ساتھ مسائل بھی سیکھیں، اور مسائل تو علماء اور مفتیوں سے سیکھا جاتا ہے. آج ہمارے لوگوں میں یہ ماحول نہیں رہا کہ ہم مسائل کو سیکھیں. چھوٹے چھوٹے مسائل بہت سارے ایسے ہیں ہمیں پتہ ہی نہیں ہوتا. فرض اگر چھٹ گیا، فرض چھٹ گیا، ایسی صورت میں نماز ختم ہو گئی. اس لیے یاد کرنا پڑے گا کہ نماز میں کتنے فرائض ہیں، نماز میں کون کون سی چیز فرض ہے. اگر وہ چھٹ گئی، رکوع فرض ہے، قیام فرض ہے، مکمل قرآن فرض ہے، صرف سورہ فاتحہ واجب ہے، صرف قرآن فرض ہے، پوری قرآن سورہ فاتحہ اور قرآن دونوں ملا کر فرض ہے، صرف سورہ فاتحہ چھٹ گئی تو سجدہ سہو کرنا پڑے گا. صرف الم ترقی فعال ربو کا سورت پڑھ لی، سورہ فاتحہ بھول گیا تو بھی سجدہ سہو کرنا پڑے گا. مکمل پہلی رکعت میں، دوسری رکعت میں، فرض نماز میں کیا چھٹ گیا، مکمل قرآن چھٹ گئی، ایسی صورت میں فرض چھٹ گیا، اس کی نماز توڑنی پڑے گی. رکو چھٹ گیا، نماز توڑنی پڑے گی. نماز میں دو سجدہ واجب ہے، فرض ہے، دو سجدہ، ایک سجدہ کے دوسرا نہیں کیا، فرض چھوٹ گیا. تو فرض چھوٹ جائے تو اس کے اوپر سجدہ سہو نہیں ہے، نماز ٹوٹ گئی، نماز کو دوبارہ ریپیٹ کرنا پڑے گا. آئی بات سمجھ میں؟ اور نماز کے واجبات بھی یاد کرنے پڑیں گے کہ نماز میں کتنے واجبات ہیں، کون سی چیز واجب ہے. اگر وہ واجبات میں سے ایک واجب یا دو واجب یا تین واجب چھٹ گئے، ایک آدمی نے مجھے بیان کیا عجیب کہ اس کے تین واجب نماز میں چھٹ گئے تو اس نے تین بار سجدہ سہو کیا. ایسا نہیں ہے، جتنے واجب چھٹ جائیں، جان بوجھ کر اگر واجب کو چھوڑا تو نماز ٹوٹ گئی، دوبارہ پڑھنی پڑے گی. لیکن مسٹیکن واجب چھٹ گیا تو ایسی صورت میں نماز کو اندر میں آخری التحیات للہ والصلوات والطیبات کے اندر میں، وہاں پر التحیات پڑھنے کے بعد ایک طرف سلام پھیرے، اور امام ابو حنیفہ رحمت اللہ علیہ کی یہ مسئلہ ہے، دو سجدے کرنے پڑیں گے، اور دو سجدے کر کے پھر بیٹھ کر کے پھر التحیات، درود ابراہیم اور دعا پڑھ کر نماز کو مکمل کر لیں. بات سمجھ میں آئیے؟ یہ مسئلہ بہت ضروری ہے. واجب چھوٹ جائیں تو بہت سارے لوگ سجدہ سہو نہیں کرتے، اگر سجدہ سہو نہیں کیا تو اس کی نماز ہی نہیں ہوئی، نماز کو دوبارہ دہرانی پڑے گی. سنت چھٹ گیا، اب یاد کرنا پڑے گا نماز میں کون کون سی سنت ہے. بہت سارے لوگ سنت چھٹ جائیں، مثال کے طور پر رکوع میں گیا اور تین بار سبحان ربی العظیم پڑھنا بھول گیا، اس پر بھی سجدہ سہو کرتے ہیں. سنت چھٹ جائے تو اس پر سجدہ سہو نہیں ہے. تو یاد کرنا پڑے گا نماز میں کتنی سنتیں ہیں، یہ تو ضروری ہے. طلب العلم على كل فريضة مسلما ومسلما. علم کا طلب کرنا فرض ہے، علم کا حاصل کرنا جیسے نماز فرض ہے، روزہ فرض ہے، زکات فرض ہے، حج فرض ہے، اسی طرح اتنا علم کا حاصل کرنا کمپلسری ہے جس سے ہر مسلمان میل اور فی میل کے اوپر، جس سے وہ فرائض اور سنن اور واجبات کو ادا کر سکے. مولوی بننا فرض نہیں ہے، عالمہ بننا فرض نہیں ہے، حافظہ بننا فرض نہیں ہے، لیکن اتنا تو مسائل سیکھنا فرض ہے کہ اپنی نماز میں اگر فرض چھٹ گیا تو کیا کریں، واجب چھٹ گیا تو کیا کریں، سنت چھٹ گیا تو کیا کریں، اس کا تو سیکھنا ضروری ہے. زکات کتنی دینی ہے، کب دینی ہے، کس میں دینی ہے، اور روزے اس میں کیا کیا فرائض ہے، کیا کیا چیزیں ہیں، کب روزہ ٹوٹ جاتا ہے، کب نماز ٹوٹ جاتی ہے، کب نماز فاسد ہو جاتی ہے. بات سمجھ آ رہی ہے؟ وضو کے مسائل، غسل کے مسائل، تیمم کے مسائل، یہ کمپلسری چیز ہے، اس کو تو سیکھنا ضروری ہے. ہمارے گھروں میں بہشتی زیور کی تعلیم ہونی چاہیے. بہشتی زیور سب سے بیسٹ کتاب ہے، انگلش میں بھی ہے، اردو میں بھی ہے. ہمارے گھر میں روزانہ اس کی تعلیم، اگر یہ عورتوں ہی کے لیے مولانا تانوی رحمۃ اللہ لکھی ہے، بہشتی زیور یہ ہے، از ریٹن اونلی فار وومن. مین بھی اس کو پڑھ سکتے ہیں، لیکن وومن کے سارے مسائل اس کے اندر موجود ہے. اگر ہمارے گھر میں ساری ماں اور بیٹیاں بیٹے بیٹھ کر کے 2 منٹ روزانہ 2-3 مسئلے کی تعلیم کر لیں، اللہ کی قسم سارے مسائل حل ہو جائیں گے. بہت آسان ہے، ہمیں پتا چل جائے گا کتنی سنتیں ہیں، کتنے واجبات ہیں، کب نماز ٹوٹ جاتی ہے، کب سجدہ سہو واجب ہے. بہت سارے کہتے ہیں اگر سجدہ سہو نہیں کیا تب بھی نماز ہو گئی، نماز نہیں ہوئی نماز کو دہرانا پڑے گا. سمجھ میں آ رہی ہے نا؟ بہت ساری مرتبہ اگر نماز میں 1 رکعت چھٹ گئی ہے، آپ لوگوں کے لیے، عورتوں کے لیے تو ہوتا نہیں، نماز 1 رکعت 2 رکعت چھٹ گئی اور ایک طرف سلام پھیر لیا، کوئی حرج نہیں ہے، 2 سجدہ سہو کیا کر لو، نماز مکمل کر لو، اس پر سجدہ سہو نہیں. اگر 2 ہو تو ٹھیک ہے، اس پر سجدہ سہو ہے، دونوں طرف پھیر دیا تو نماز سے نکل گیا. دیکھ بہت سارے لوگ سلام کب پھیرتے ہیں، السلام علیکم ورحمۃ اللہ. نہیں نہیں، السلام میم تک تو اس کو نیچے دیکھنا پڑے گا، السلام علیکم ورحمۃ اللہ، کیونکہ السلام کی میم تک یہ نماز میں ہوتا ہے، اور عین بولے گا تو اب نماز ہی. اگر اس نے السلام سے پہلے ہی رائٹ سے ہی دیکھ لیا تو ایسی صورت میں یہ نماز کے اندر باہر دیکھنے والا ہوا، اس کا معلوم ہی نہیں بول سکو. السلام وہاں، اس کے بعد اپنے سر کو پھرائیں، السلام علیکم ورحمۃ اللہ، پہلے سلام کی بات کر رہا ہوں، دوسرا تو پھر نکل ہی گیا ہے، السلام علیکم ورحمۃ اللہ، پہلے سلام کی بات کر رہا ہوں. بہت ضروری ہے، یہ بھی ساری چیزیں سیکھنی پڑتی ہے، تحیات کو سیکھے، بہت کمپلسری ہے. اللہ پاک ہم سب کو، اب تو بات چل رہی تھی اثر سے، اثر کے پہلے سنت پڑھنے کا کیا ثواب ہے، اس سے پہلے میرے ذہن میں آ گیا، اللہ پاک نے ڈال دیا ہے، جو جو بات ڈالتا ہے ہمیں اللہ پاک کہلوا دیتا ہے، ورنہ میں نے کوئی سوچا نہیں تھا، یہ ساری باتیں اللہ پاک نے ذہن میں ڈالی ہے، تو آپ لوگوں کی توجہ سے اللہ پاک دل میں ڈال دیتا ہے تو میں کہہ دیتا ہوں. یہ ساری ضروری باتیں ہیں، ہم لوگ سیکھتے نہیں ہیں، اس کو سیکھنا بہت ضروری ہے. تو بہت سارے ضروری مسائل آ گئے، انشاءاللہ ضروری ضروری مسائل میں بیان کرتا بھی چلوں گا، تاکہ مائیں اور بہنیں کو ٹائم نہیں ہوتا، اور ان کے سامنے کوئی بیان کرنے والا بھی نہیں ہوتا. دیکھو نا بیچاروں کو، کوئی بیان کرنے والا نہیں، کوئی مسائل سکھانے والا نہیں ہوتا، تو ان کو پابندی سے دوسری عورتوں کو بتلانا چاہیے، اس لیے کہ بیان کے دوران میں مسائل آ جاتے ہیں، بات پر سے بات نکلتی ہے تو مسائل بھی آئیں گے. تو یہ سارے ضرورت کے مسائل سیکھنے کے ملیں گے انشاءاللہ. پھر روزوں کی بات چیپٹر آئے گا، زکات کا چیپٹر بھی آئے گا، صدقہ کا چیپٹر بھی آئے گا، اور اس تہجد کا سارا بات، اور حج کا بھی آئے گا، عمرہ کا بھی آئے گا. اور میری مائیں اور بہنیں، انشاءاللہ اس کمنگ سنڈے 9:45 ان دا مارننگ بفور ظہر، 9:45 AM کو اس مسجد میں حج کا سیمینار رکھا گیا ہے، یعنی پریکٹیکلی حج انشاءاللہ ہم سکھائیں گے. عورتوں کے لیے بھی بندوبست کیا گیا ہے، مدرسے میں جہاں آپ لوگ بیٹھے ہوئی ہو، مردوں کے لیے مسجد میں ہوگا، इस कमिंग संडे यानी 14 को इंशाअल्लाह 9:45 को जोहर तक इसमें फजाइल मसाइल खास करके बयान किया जाएगा, किस तरह उमरा किया जाता है और किस तरह हमको तैयारी करनी होती है। बहुत जरूरी चीजें हैं, अगर हम चले गए लेकिन बहुत सारे मसाइल का हमें पता नहीं होता है, कितने ऐसे मसाइल है हम उसमें गायब होते हैं, यानी हमें पता नहीं होता और हमारा उमरा भी कबूल नहीं होता, हज भी कबूल नहीं होता, तो उसको इंशाअल्लाह बतलाया जाएगा इस मस्जिद में। मैं यहां पर हूंगा इंशाअल्लाह, और अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए, इस मैसेज को आम करें इंशाअल्लाह। इस संडे को 9:45 इंशाअल्लाह इस मस्जिद में, शायद स्क्रीन पर औरतों को बतलाया जाएगा, यहां से मस्जिद में प्रैक्टिकली हम हज को बतलाएंगे इंशाअल्लाह। कुछ मसाइल भी होंगे, कुछ बयान भी किया जाएगा और क्वेश्चन आंसर भी होंगे, जो भी होगा इंशाअल्लाह। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए, अल्लाह पाक हम सब के आने को कबूल फरमाए। اللهم صل على سيدنا مولانا محمد النبي الأمي وآله وبارك وسلم تسليما يا ارحم الراحمين يا ذا الجلال والاكرام اے اللہ ہم سب کے گناہوں کو معاف فرما دے، اے اللہ ہم پر رحم فرما دے، اے اللہ کرم فرما دے، اللہ کرم فرما دے، اللہ کرم فرما دے، اے اللہ جتنی نمازیں ہماری زندگیوں میں چھٹ گئی ہے اللہ ہمیں قضا کی توفیق عطا فرما، اے اللہ قضاء عمر ہمیں اے اللہ توفیق نصیب فرما، اے اللہ روزوں کی قضا کی توفیق نصیب فرما، اے اللہ جنہوں نے زندگی میں زکات فرض ہو گئی تھی پھر بھی نہیں دی ہے، تو اللہ انہیں زکات دینے کی توفیق عطا فرما۔ ہماری مائیں اور بہنیں ہیں جنہوں نے زندگیوں میں ان کے پاس 7.5 تولہ سونا سے زیادہ تھا پھر بھی زکات ادا نہیں کی ہے، اور تو نے قرآن میں کیا کیا وعیدیں بیان کی ہے زکات نہ دینے پر، اللہ نہیں دی ادا کی توفیق عطا فرما۔ اللہ جو جو مسائل فضائل یہاں بیان کیے جاتے ہیں تو ہی ذہن میں ڈالتا ہے اللہ، تو ہی ذہن میں ڈالتا ہے اللہ، اے اللہ تو ہی کہلواتا ہے اللہ، مجھے بھی عمل کی توفیق نصیب فرما۔ سننے والے سارے بھائی جو میرے سامنے بیٹھے ان کو بھی، اور میری مائیں اور بہنیں بیٹیاں دور دور سے آئی ہوئی ہیں، اللہ سب کو عمل کی توفیق عطا فرما، ہماری روزی روزگار میں برکت عطا فرما، ہمارے گھروں میں سکون نصیب فرما، ہماری اولادوں کو نیک بنا، ایک بنا، آپس میں محبت مودت نصیب فرما۔ جن کی اولادیں اے اللہ بے جوڑ ہے، نکاح نہیں ہوتے ہیں اللہ، اور اللہ ان کے لیے آسانی فرما دے، اے اللہ ان کے لیے بہترین نیک صالح جوڑا نصیب فرما۔ اے اللہ جن کی اولادیں شادی کر چکی ہے اللہ، ان کے اندر آپس میں محبت مودت، اے اللہ صالحیت نصیب فرما، قانتین والی زندگی گزارنے کی توفیق نصیب فرما، اے اللہ محبت والی زندگی نصیب فرما، ہماری اولادوں کو نیک بنا دے، ہماری اولادوں کو نیک بنا دے، عالم دین بنا دے، حافظ قرآن بنا دے، تیرے محبوب بندوں میں سے بنا دے۔ اے اللہ بہت ساری اے اللہ لوگ اے اللہ کہلتے ہیں، کہلواتے ہیں اور کہنے کی تمنا اور امیدیں کرتے ہیں دعا کے لیے، بہت سارے لوگ بیمار ہیں، اے اللہ سب کو شفا عطا فرما۔ اے اللہ اس مجمع میں آنے والی بہت ساری مائیں اور بہنیں بہت ساری ایسی ہوں گی جو بیماریوں میں مبتلا، اے اللہ ان کو شفا عطا فرما، اے اللہ جسمانی بیماری روحانی بیماریوں سے بھی شفا عطا فرما، اے اللہ کمپلیٹ شفا نصیب فرما، اے اللہ گھروں میں جو بیمار ان کو بھی شفا عطا فرما، ہسپتالوں میں جہاں جہاں اللہ سب کو شفا عطا فرما۔ بہت سارے لوگوں نے دعا کے لیے کہا، اللہ سب کو عافیت نصیب فرما، سب کو سکون نصیب فرما، بہت سارے لوگ ہیں اے اللہ میرے دوست احباب ہیں جو مجھ سے محبت کرتے ہیں قرآن اور حدیث کی وجہ سے، اے اللہ جو علماء سے محبت کرتے ہیں، ہم نے اپنے بزرگوں سے سنا ہے اللہ کہ تو ان کے اولادوں میں نسلوں میں علماء صلحہ پیدا کرتا ہے، حافظ قرآن پیدا کرتا ہے، اے اللہ ان کی زندگیوں میں ان کے اولادوں میں عالم دین پیدا فرما، نیک اور صالح اولاد پیدا فرما، اے اللہ مرتے دم تک ایمان پر قائم دائم فرما۔ اے اللہ یہ مائیں اور بہنیں دور دور سے آتی ہے، اے اللہ کہاں کہاں سے آتی ہے مسائل و فضائل کو سننے کے لیے، اور تیرے نبی نے فرمایا، سچ بات فرمائی، صحیح حدیث ہے، ایک مسئلہ سیکھ لے 1000 نفل نماز کا ثواب مل جاتا ہے، ہم کہاں 1000 نفل پڑھ سکتے ہیں، لیکن تو نے توفیق دی ہے تو ہم نے ایک مسئلہ نہیں کتنے مسئلے سیکھے ہیں، اللہ ہزاروں نفل نماز کا ثواب تو عطا فرما دیتا ہے۔ اے اللہ سننے والیوں کو، سننے والوں کو سب کو یہ ثواب نصیب فرما، سب کو قبول فرما، سب کو عافیت نصیب فرما، جو مانگا عطا فرما، نہ مانگ سکے تو اپنے فضل و کرم سے عطا فرما دے۔ وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وآلہ وسلم۔